घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। साथी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डे नमस्कार। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिंगा एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङको सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा आज संसदबाट विश्वासको मत प्राप्त, कञ्चनपुरका दुईवटा सहर नमुना सहर बने।
प्रदेश नम्बर सातको सरकारले प्रदेश तहका कार्यक्रम सञ्चालनका लागि अल्पकालीन बजेट ल्याउने तयारी सुरु, राष्ट्रिय जनता पार्टीले कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गरी संसदमा आउने वातावरण बनाउन माग।
प्रतिनिधि सभा सभामुखको निर्वाचन फागुन 26 गते हुने, एक दशकको अवधिमा नेपालमा 1000 भन्दा बढीको मृगौला निशुल्क मृगौला प्रत्यारोपण
र अछाममा अहिलेसम्मकै सबैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने।
खुशीको खबर, अल्का अस्पताल काठमाडौँका डायबिटिज थाइराइड हर्मोन विशेषज्ञ तथा फिजिसियन डाक्टर अंशुमाली जोशीका सहायक डाक्टर बजरङ्ग कुमार रौनियाल एमबीबीएस केयुएमडी इन्डोक्राइनोलोजी यही फागुन 26 गते शनिबार आउँदै हुनुहुन्छ। मधुमेहका लक्षणहरू: पिसाब धेरै लाग्नु, शारीरिक थकान हुनु, टाउको दुख्नु, भोक लाग्नु, आँखा धमिलो हुनु, हृदयको गति बढ्नु, छटपटी हुनु, रिङ्गटा लाग्नु, तौल बढ्दै जानु वा घट्दै जानु। थाइराइडका लक्षणहरू: शरीरको तौल बढ्नु, घट्नु, निन्द्रा नलाग्नु, धेरै जाडो गर्मी लाग्नु, धेरै पसिना आउने वा नआउने, आँखा बाहिर निस्के जस्तो देखिनु, महिलाहरूको महिनावारीमा गडबडी हुनु वा रगत देखिनु, धेरै आत्तिनु, मुटुको धड्कन बढ्नु, मांसपेशी दुख्नु, गर्भ बस्न नसक्नु। हाम्रो यहाँ नेपाल औषधि व्यवस्था विभागमा दर्ता भएका सम्पूर्ण किसिमका औषधिहरू उपलब्ध छन्। जेके मेडिकेयर एन्ड क्लिनिक, अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन 0795252656, मोबाइल 9848773066 र 9848752095।
अब सुन्नुहोस् पूरा समाचार। प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको पाँचौँ प्रदेश सभा बैठकबाट मुख्यमन्त्री भट्टले प्रदेश सभाको विश्वास प्राप्त गर्नुभएको हो। कुल 53 सांसद रहेको सात नम्बर प्रदेशमा भट्टलाई 38 सांसदले मत दिनुभएको छ। गुण र दोषका आधारमा सहयोग गर्ने भन्दै काङ्ग्रेस र राजपाले भने विपक्षमा मत हालेका छन्। नेपालको संविधानको धारा 168 उपधारा 4 अनुसार दुई वा दुईभन्दा बढी दलहरूको सहमतिमा नियुक्त हुनुभएका मुख्यमन्त्रीले नियुक्त भएको हुँदा एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार भट्टले आज विश्वासको मत लिनुभएको हो। 53 जना सांसद रहेको सात नम्बर प्रदेशमा भट्टलाई मत विभाजन गरी मत संकलन गर्दा एमालेका 24 र माओवादी केन्द्रका 14 गरी 38 जना सांसदले मत दिनुभयो। नेपाली काङ्ग्रेसका 8 तथा राष्ट्रिय जनता पार्टी नेपालका 2 सांसदले विपक्षमा मतदान गर्नुभयो। मुख्यमन्त्री भट्टका पक्षमा 2/3 सांसदले मतदान गरेपछि सभामुख अर्जुन बहादुर थापाले सांसदबाट विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभएको थियो। सभामुख थापाले मतदान गर्नु भएन भने काङ्ग्रेसका डिलीराज पन्त, कर्ण मल्ल, गोविन्द बोहरा र नन्दाबम उपस्थित हुनु भएन। यसअघि मुख्यमन्त्री भट्टले आफ्नो नेतृत्वको सरकारलाई संसदको विश्वासको मत छ भनी संसदमा प्रस्ताव पेश गर्नुभएको थियो। संसदमा विश्वासको प्रस्ताव राख्दै मुख्यमन्त्री भट्टले प्रदेश नम्बर सातको समग्र विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भएको थियो। भट्टले विश्वासको मतको लागि प्रस्तुत गर्नुभएको प्रस्तावमा एमालेका प्रदेश सभा सदस्य तारा लामा तामाङ र माओवादी केन्द्रका वीरभान चौधरीले समर्थन जनाउनु भएको थियो। सो क्रममा तामाङ र चौधरीले प्रदेशमा रहेका सम्भावनालाई अब विकासमा परिणत गर्नुपर्ने धारणा राख्नुभयो। काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले भने सरकारलाई गुण र दोषका आधारमा रचनात्मक समर्थन जनाउने बताए पनि विपक्षमा मतदान गरेका थिए। सो क्रममा उनीहरूले सात नम्बर प्रदेश भौगोलिक हिसाबले विकट, आर्थिक हिसाबले गरिब, राज्यबाट उत्पीडित, भोकमरी, अशिक्षा, रूढिवादी परम्पराले जगडिएको भएकाले विकास गर्न अरू प्रदेश जस्तो सहज नभएको बताएका छन्। प्रदेशको समग्र विकासका लागि दलहरू मिलेर जानु को विकल्प नभएको नेपाली काङ्ग्रेसका अक्कल बहादुर राउल र राजपाका मालामती चौधरीले बताउनुभयो।
कञ्चनपुरका दुईवटा सहर नमुना सहर बन्ने भएका छन्। सहरी विकास आयोजनाले कञ्चनपुरका दुईवटा सहरलाई स्मार्ट सिटी बनाउनका लागि यस क्षेत्रका 2 नगरपालिका छनौट गरेको छ। कञ्चनपुरको झलारी र भीमदत्त नगरपालिकालाई स्मार्ट सिटी बनाइने भएको हुँदा त्यसको कार्य प्रारम्भ गरिएको छ। एसियाली विकास ब्याङ्कको अनुदान सहयोगमा नमुना सहर बनाइने भएको कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो। आज भीमदत्त नगरपालिका नगर कार्यपालिकाको कार्यालय सङ्घीय शहरी विकास आयोजना क्षेत्रीय आयोजना कार्यान्वयन इकाइ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कञ्चनपुरमा भीमदत्त नगरपालिका र आयोजना कार्यान्वयन समन्वय एकाइको आयोजनामा गरिएको कार्यक्रममा सो कुराको जानकारी गराइएको थियो। कञ्चनपुरका दुईवटा शहरलाई नमुना शहर बनाउनका लागि सहयोग गर्ने भएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिकामा मात्रै करिब 3 अर्ब रुपियाँ सहयोग गर्ने जनाइएको छ। कार्यक्रमले 5 वर्षको समयावधिमा सडक सञ्जाल, पूर्वाधार विकास, फोहोर मैला व्यवस्थापन र फोहोर पानी प्रशोधनका लागि काम गर्ने भीमदत्त नगरपालिकाका हिमालय एयरले जानकारी दिनुभयो। कार्यक्रममा क्षेत्रीय शहरी विकास आयोजनाका आयोजना प्रमुख चक्रवर्ती पन्थी, क्षेत्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख रविन्द्र बोहरा लगायत भीमदत्त नगरपालिकाका प्रमुख कार्यकारी कर्मचारी र सरकारवालाहरूको बीचमा कार्यक्रमका विषयमा जानकारी गराइएको थियो। 2017 नोभेम्बर 28 सम्झौता भइसकेको जानकारी गराउँदै देशका विभिन्न क्षेत्रका अन्य सहरहरूमा नमुना शहर बनाउने कार्यको थालनी भइसकेको जानकारी समेत कार्यक्रममा गराइएको छ। यसैबीच सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका, झलारी नगरपालिका, भीमदत्त नगरपालिकालाई नमुना शहरका रूपमा विकास गरिन लागेको हो। शहरी पूर्वाधार, फोहोर मैला व्यवस्थापन, फोहोर मैला पानी प्रशोधन गर्ने कार्य सो कार्यक्रम अन्तर्गत पर्नेछ।
प्रदेश नम्बर 7 को सरकारले प्रदेश तहका कार्यक्रम सञ्चालनका लागि अल्पकालीन बजेट ल्याउने तयारी सुरु गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशको लागि 1 अर्ब 2 करोड 50 लाख बराबरको बजेट ल्याउने तयारी थालेको हो। बजेट चैत्र मसान्तभित्रै ल्याउने जनाइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट ल्याउने तयारीबारे 7 मन्त्रालयका सचिवसँग छलफल समेत गरिसकेको जानकारी दिनुभएको छ। अर्थमन्त्री बोहराले चालु आर्थिक वर्ष 2074-75 4 महिनाका लागि चैत्र मसान्तभित्रै बजेट ल्याउने बताउनु भएको। सरकार गठनपछि संचित कोषको अभावमा मन्त्रालयलाई काम गर्न समस्या भएको थियो। उक्त समस्या समाधानका लागि अल्पकालीन बजेट भए पनि बजेट ल्याउने तयारीमा अर्थ मन्त्रालय लागि परेको छ। आउने बजेटमा समावेश गर्नुपर्ने विषयवस्तु तयार गर्न पनि सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन समेत दिएको मन्त्री बोहराले बताउनुभयो। बजेटमा समावेश गर्नुपर्ने विषयवस्तु तयार गर्न सचिवहरूलाई निर्देशन दिएको र बजेट ल्याउन धेरै समय पनि बाँकी नरहेको उहाँले बताउनुभयो।
राष्ट्रिय जनता पार्टीले कोइराली क्षेत्र नम्बर 1 निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गरी संसदमा आउने वातावरण मिलाउन माग गरेको छ। पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले आजको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै यस्तो माग गर्नुभएको हो। कैलाली क्षेत्र नम्बर 1 जनताको अपार माया र मतले निर्वाचित रेशम चौधरी संसदमा हुनै पर्ने, कसैलाई कुनै आरोप लाग्न सक्छ, आरोप लाग्दैमा कोही अपराधी नहुने महतोको भनाइ थियो। उहाँले चौधरीलाई संसदमा ल्याउने वातावरण बनाउन सरकार र संसद सचिवालयले आग्रह गर्नुभयो। टिकापुर घटनाको मुख्य दोषी रहेको आरोप लागेका चौधरीलाई जिल्ला अदालत कैलालीले पूर्वपक्षका लागि जेल चलान गरेको छ। 2 वर्ष अघि कैलालीको टिकापुरमा थरवट आन्दोलनका क्रममा नेपाल का एसएसपी लक्ष्मण न्यौपाने सहित 7 सुरक्षाकर्मी र 1 नाबालकको ज्यान गएको थियो।
स्वास्थ्य बीमा सम्बन्धी कञ्चनपुर जिल्लाको हकमा तयार पारिएको एक रेडियो सामग्री अबको प्रस्तुतिमा
खुशीको खबर अल्का अस्पतालका
स्वागत छ तपाईलाई।
धन्यवाद
सर। स्वास्थ्य बीमा कञ्चनपुर जिल्लामा लागू नहुनुको कारण चाहिँ के होला?
नेपाल सरकारले भर्खर मात्रै सुरु गरेको अर्थात् विगत 2 वर्ष यता मात्रै सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम हो। सुरुवातमा अर्थात् प्रारम्भमा यो 3 जिल्लाबाट पश्चिममा कैलाली जिल्ला र अब मध्यको बागलुङ र पूर्वको इलाम 3 जिल्लाबाट यो नमुनाको रूपमा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हो। 3 जिल्ला सुरुमा गरिसकेपछि त्यसपछि अर्को वर्ष फेरि 20 जति जिल्ला अथवा 22 जति जिल्ला गरेर 25 जिल्लामा अहिले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेको छ। अब एकैपटक सबैतिर स्रोत पनि पुग्न नसक्ने, सबैतिर कार्यक्रम पनि एकैपटक सञ्चालन हुन नसक्ने, कार्यक्रम सञ्चालनमा प्रभावकारिता पनि नआउन भएको कारणले सबै जिल्लामा यो कार्यक्रमहरू सुरु भएको छैन। अब आगामी वर्षहरूमा कञ्चनपुर जिल्लामा पनि स्वास्थ्य बिमा कार्यक्रमहरू सुरु हुन सक्छ।
हजुर सर, लागू भएपछि चाहिँ के फाइदा हुन्छ आम जनतालाई चाहिँ?
यो स्वास्थ्य बिमा कार्यक्रम भने कस्तो हो भने अब यसमा केही सेवाहरू निर्धारण भएको छ। जस्तो मानिसहरू बिरामी भयो भने त्यो बिरामी भएपछि उपचार चाहिँ सरकारले गर्ने अथवा सरकारी स्वास्थ्य संस्थाहरू अथवा निर्धारित स्वास्थ्य संस्थाहरूबाट मानिसहरूले बिरामीहरूले उपचार पाउने कुरा छ। त्यस्तै सामान्य प्रयोगशाला सम्बन्धी जाँचको सुविधा छ। त्यस्तै यो अल्ट्रासाउन्डहरू गर्ने, एक्सरेहरू गर्ने सुविधाहरू छ। केही सुविधाहरू यसमा तोकिया छ जुन सुविधाहरू चाहिँ त्यो बिमामा आबद्ध भएको व्यक्तिले र परिवारले पाउने गर्छ र त्यसको लागि वर्षमा एकपटक स्वास्थ्य बिमामा आबद्ध हुन केही पैसा तिर्नुपर्ने हुन्छ र त्यो पैसा तिरेपछि वर्षभरिमा उनीहरूले लगभग 50,000 सम्मको औषधि उपचार चाहिँ बिमा बाफत अथवा बिमा मार्फत पाउने गर्दछन्। यो चाहिँ हरेक मानिसले पाउने स्वास्थ्य सुविधा हो त्यसमा।
हजुर, कसरी पाउने औषधिहरू चाहिँ जस्तो सरकारी निकायहरूबाट पाइन्छ कसरी पाउँछ?
त्यसमा यस्तो हुन्छ, सबभन्दा पहिला चाहिँ अब त्यो बिमामा व्यक्तिहरू आबद्ध हुनु पर्यो। जस्तो घरमुली र घरमुलीका परिवार सहितको आबद्धता शुल्क चाहिँ केही लिने गर्छ त्यो बिमा कार्यक्रममा। त्यो लिइसकेपछि उहाँहरूसँग त्यो लिएको कार्ड हुन्छ, त्यस कार्डको आधारमा त्यस परिवारको सदस्य कुनै पनि बिरामी भयो भने त्यो बिरामी भएपछि उसलाई कुन औषधि आवश्यक पर्छ त्यो आवश्यक भएको औषधि चाहिँ त्यही बिमा कार्यक्रम मार्फत उसलाई उपलब्ध हुन्छ। उसले पैसा तिर्नु पर्दैन, त्यो चाहे त सरकारीमा हुनसक्छ चाहे प्राइभेटमा निजीमा हुनसक्छ, जहाँ भए पनि उसले त्यो औषधिहरू पाउने गर्छ र आफ्नो उपचार चाहिँ त्यहाँबाट सहज हुन्छ। त्यसकारण तर सुरुमा त्यो बिमामा आबद्ध चाहिँ हुनुपर्छ। बिमामा आबद्ध नभएको मान्छेले फेरि मैले चाहिँ यो सुविधा पाउँ भनेर दावी गर्यो भने त्यो पाउँदैन। पहिला नै बिमामा आबद्ध भइसकेका छ र त्यसको सदस्य बनिसकेका छ भने त्यो एक वर्षका लागि हुन्छ र त्यो एक वर्षभित्र लागेको रोगको उपचार गर्ने जिम्मा फेरि बिमा कार्यक्रमले लिने गर्छ।
हजुर सर, यसका केही दुर्बल पक्षहरू पनि त होला नि होइन र?
दुर्बल पक्षहरू चाहिँ अब त्यस्तो त खासै केही छैन, तर अब खास गरेर कस्तो भने एक वर्षमा अब परिवारको सदस्य मेरो विचारमा मलाई ट्याक्कै पैसाको अनुमान त छैन तर 500-550 रुपियाँ जति एक सदस्यले त्यसमा तिर्नुपर्ने हुन्छ। त्यो तिरेपछि अब परिवारको 5 सदस्य छ भने 2,000-2,500 जति पैसा गयो। त्यो 2,500 पैसाको अब परिवारको सदस्य बिरामी नै होला भन्ने त छैन, बिरामी नभए भने चाहिँ फेरि त्यो पैसा चाहिँ एक वर्षको त्यसै चाहिँ तिरेको जस्तो मात्र मानिन्छ। अब बिरामी भएर उपचार गरियो भने चाहिँ फेरि आफ्नो पैसा उपभोग भएको जस्तो चाहिँ हुन्छ, एउटा कुरा चाहिँ त्यो बुझ्नुपर्ने। अर्को कुरा चाहिँ यसले जस्तो गम्भीर खालको रोग पनि लाग्न सक्छ मान्छेलाई, अलिकति एडभान्स खालको चाहिँ औषधि उपचार गर्नुपर्ने हुनसक्छ, परीक्षण गर्नुपर्ने हुनसक्छ, त्यो चाहिँ फेरि यो कार्यक्रमबाट त्यो मान्छेले त्यो सुविधा पाउँदैन। निश्चित निर्धारित गरिएको सुविधाहरू र निश्चित निर्धारित औषधिहरू जो पहिलेदेखि तोकिया हुन्छ, यो यो औषधि यो यो रोगका लागि यसले हामीले निःशुल्क दिनेछौँ अथवा बिमाका सदस्यहरूलाई दिनेछौँ भन्ने हुन्छ, ती औषधि र ती सुविधा मात्रै आउने गर्छ। त्यस कारण सबै सुविधा र सबै स्वास्थ्य उपचारहरू चाहिँ यसबाट आम मानिसले पाउन सक्दैन, त्यो चाहिँ सबैले बुझ्नुपर्ने
हुन्छ। हुन्छ सर, समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
तपाईँलाई बोल्ने मौका दिनुभयो यसको लागि धन्यवाद।
अब पालो श्रोता विचारको, स्वास्थ्य बिमा गर्नु उचित लाग्छ कि अनुचित भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ आजको श्रोता विचार।
शान्ति भट्ट। जो यो स्वास्थ्य बिमाको कुरा छ, स्वास्थ्य बिमा भनेको एकदम राम्रो कुरा हो, किन भनेपछि स्वास्थ्य बिमा गरिराख्यो भनेपछि हामीले सस्तो र सुपथ मूल्यमा औषधिहरू र पाउँछौँ कि भन्ने लागेको छ। त्यही भएर स्वास्थ्य बिमा पैसा त सिद्धिएर जाने चिज हो होइन, अलिअलि गरेर भए पनि गऱ्यो भने त्यसले भोलिको दिनमा सेवा सुविधा पाउँछ भन्ने लागेको छ।
जय रामेश, के हो सबभन्दा इम्पोर्टेन्ट भनेकै स्वास्थ्य हो होइन, बिमा त स्वास्थ्यकै हुनुपर्ने कि अरू के को बिमा हुन्छ? बिमा त सबै स्वास्थ्यकै हुने होइन त भन्ने, अब जस्तै गाडी साडीमा चढ्छौँ हामीहरू, त्यो पनि गाडीकै बिमा स्वास्थ्यको बिमा त हुने, मान्छेहरू हिँड्छन् मर्छ के भयो एक्सिडेन्ट भयो भयो स्वास्थ्य बिमा अब उचित त भइहाल्छ स्वास्थ्य बिमा गर्दाखेरि।
गीताबाट। स्वास्थ्य बिमा गर्न ठिकै हो होइन, अहिलेको उसमा यो व्यस्त जीवनशैलीमा धेरै व्यक्तिहरूलाई म बिरामी छैन भन्ने मान्छे धेरै कम छन् अहिलेको अवस्थामा, भने सबैजना कुनै न कुनै कारणले केही न केही अवस्थाले गर्दा उनीहरू मानसिक हो अथवा शारीरिक हो बिरामीग्रस्त भएको अवस्था छ। यो अवस्थामा केही सरकारबाट राहत पाउँछ भनेपछि स्वास्थ्य बिमा गर्नु उचित हो कि जस्तो मलाई लागेको छ।
देवराज पन्त। स्वास्थ्य बिमा औषधि गर्नु ठिकै हो, अब यो सरकारी कार्यक्रम भएको हुनाले स्वास्थ्य अब समस्या पर्या बेला उपचार गराउन सजिलो, आफू र आफन्तहरूलाई उपचार गर्न सजिलो हुने हुनाले ठिकै हो।
हरिसा पाल। स्वास्थ्य बिमा गर्न चाहिँ उचित नै हो जस्तो मलाई लाग्छ होइन, किन भन्दाखेरि अब बिमा भन्ने कुरा आफ्नो जीवनकालमा चाहिँ विभिन्न घटनाहरू आइपर्ने हुन सक्छन् होइन, त्यसले गर्दाखेरि चाहिँ जुन नेपाल सरकारले स्वास्थ्य बिमा गराउने जुन चाहिँ निर्णय गर्यो अथवा कार्यान्वयनमा ल्यायो त्यो चाहिँ राम्रै लाग्छ।
मुना ढकाल। स्वास्थ्य बिमा गर्नु चाहिँ उचित नै हो जस्तो लाग्छ, सरकारबाट लिएर आएको अब बिमा गरेर अब धेरै राम्रो नै भयो होइन, जीवनको भरोसा भएन, बिमा गरिसकेपछि अब लाइक ढुक्क पनि भयो होइन, त्यो बिमा छ भनेपछि।
प्रेम सिंह धामी। स्वास्थ्य बिमा ठिक छ, उसरी बिरामीको हकको लागि स्वास्थ्य बिमा ठिकै हो, लागू हुन राम्रै छ, भोलि उसले पाउने सेवा सुविधामा अलिकति सहुलियत होला नि त।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 MHz, बारसिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङको सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
आनन्द पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
आनन्द पोलिक्लिनिकमा डाक्टर भुवनराज पाण्डेय एमबीबीएस एमएस ईएनटी सर्जन वरिष्ठ नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर यही फागुन 26 गते शनिबार र
डाक्टर दिनेश शिवाकोटी एमबीबीएस एमडी डर्मा वीर अस्पताल काठमाडौँका वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर यही फागुन 26 गते शनिबार आउने हुने भएकाले तुरन्त सम्पर्क गर्नु होला।
सम्पर्क स्थान आनन्द पोलिक्लिनिक अर्थात् कञ्चन प्रयोगशाला सेवा गल्ली नम्बर 3 महेन्द्रनगर कञ्चनपुर।
सम्पर्क फोन नम्बर 0975-2774 र 98-5570-774।
काठमाडौँका विशेषज्ञ डाक्टर अब जेके मेडिकेयरमा डाक्टर शम्भुदत्त जोशी एमबीबीएस एमडी फार्म एमडी डर्माटोलोजी नाम शिविर अस्पताल एमबीबीएस नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ यही फागुन 25 गते शुक्रबार आउँदै हुनुहुन्छ। सम्पर्क स्थान जेके मेडिकेयर अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर। फोन 0995-2556 मोबाइल 98-48-723-0066 र 98-48-752-095।
काठमाडौँका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर निर्मल मेडिकल हल महेन्द्रनगरमा डाक्टर अनन्त अधिकारी एमबीबीएस एमडी प्रमुख मानसिक रोग विभाग मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर यही फागुन 27 गते आइतबार निर्मल मेडिकल एन्ड क्लिनिक महेन्द्रनगरमा आउनुहुने भएकाले बेला बेलामा मुटु ढुकढुक हुने हात खुट्टा काप्ने धेरै पिसाब आउने मनमा छटपटाहट हुने झस्कने तर्सिने वा डराउने भएमा असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा बडी रिस आउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने भोक नलाग्ने काम गर्न मन नलाग्ने दिक्क मान्ने कामने बक्ने छोप्ने वा बेला बेलामा बेहोस हुने छारे रोग बाख्रे रोग वा मिर्गी लागेमा नबुझिने कुरा वा अमिल्दो व्यवहार गरेमा सुर बिग्रेमा बौलाएमा बिना कारण असामान्य रूपमा खुसी हुने वा सेकी हुने भएमा असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याएमा धेरै रक्सी खाने लागु पदार्थको सेवन गर्ने ओछ्यानमै पेसाब फेर्ने समस्या भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा आत्महत्या गर्ने इच्छा उत्पन्न हुने वा आत्महत्याको प्रयास गरेमा निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्रनगर कञ्चनपुरमा सम्पर्क गर्नुहोला। सम्पर्क फोन 98-48-80-13-60।
आयुर्वेदिक जडीबुटीहरू यसमा छ रहेको नवरत्न लगाऊ नवरत्न लगाऊ।
करोडौं मानिसले प्रयोग गरेको नवरत्न आयुर्वेदिक तेल यसले दिन्छ टाउको दुखाई थकान अनिद्रा र तनावबाट राहत।
नवरत्न तेल चीसो चीसो कूल कूल।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसंग। डोटीका सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सकहरूले आफूहरू असुरक्षित भएको भन्दै फागुन 9 गतेदेखि जिल्ला छोडेपछि स्वास्थ्य सेवा अवरुद्ध भएको छ। फागुन 6 गते जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डाक्टर जितेन्द्र सिंहमाथि बिरामीलाई दुर्व्यवहार गरेको भन्दै कुटपिट भएपछि सुरक्षाको कारण देखाउँदै अस्पताल र जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रका कार्यरत चिकित्सकहरू गिरीश अवस्थी विवश पराजुली जितेन्द्र सिंह र राजकुमार विश्वकर्माले जिल्ला छोडेका थिए। आफूहरूलाई असुरक्षा भएको भन्दै जिल्ला छोडेका सरकारी सेवाका चिकित्सकहरूले फर्कन मानेका छैनन्। जिल्ला छोड्ने चिकित्सकहरूमा डाक्टर अवस्थी निक साइमन नामक गैर सरकारी संस्थाबाट नियुक्त चिकित्सक हुन् भने अन्य सरकारी सेवाका हुन्। एक महिलाको भिडियो एक्सरे गर्ने क्रममा डाक्टर जितेन्द्र सिंहले दुर्व्यवहार गरेको भन्दै विवाद उत्पन्न भएपछि डाक्टर जितेन्द्रले महिलाका आफन्त एक युवकलाई झापड लगाएका थिए। दुर्व्यवहार पनि गरेको र भिडियो एक्सरे पनि नगरिएकाले आफूले आफन्तलाई खबर गरेको ती महिलाले बताएकी छिन्। सिंहको उक्त व्यवहारबाट आक्रोशित महिलाका आफन्तहरूले सिंहको दाँत समेत भाँचिने गरी कुटपिट गरेका थिए। उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ गोडानले विज्ञप्ति जारी गर्दै जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई जिल्ला छोड्न आग्रह गरेपछि सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले जिल्ला छोडेका थिए। डाक्टर जितेन्द्र भने आफूले त्यस्तो कुनै दुर्व्यवहार नगरेको दावी गर्दै आएका छन्। परिहरले चिकित्सकहरूलाई कुटपिट गरेको भन्दै चारजना विरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा रहेको छ।
बझाङका ग्रामीण बस्तीमा पाइने रैथाने र गड्डी जातका भैँसी लोप हुने अवस्थामा पुगेका छन्। केही वर्ष अघिसम्म प्रायः सबैका घरमा पालिने यस्ता जातका भैँसी अहिले लोप हुन थालेका हुन्। कैराली, बाँके, काठमाडौँ लगायतका जिल्लाबाट भैँसी खरिद गर्न पुग्नेहरूले विभिन्न प्रलोभन देखाएर बझाङबाट ठुलो संख्यामा भैँसी खरिद गरेपछि अहिले गाउँमा ती जातका भैँसी लोप हुने अवस्थामा पुगेका छन्। पछिल्लो समयमा सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटीबाट दुना र ब्याउने भैँसी समेत काट्नका लागि तस्करी गर्ने क्रम बढ्न थालेको छ। पहाडी जिल्लाबाट सस्तो मूल्यमा खरिद गरिएका भैँसी कैलाली, कञ्चनपुर, बाँके, काठमाडौँ र भारतसम्म पुर्याएर बेच्ने गरिएको स्थानीयहरूले बताएका छन्। बझाङमा 3 वर्ष अघि 36,000 को हारिमा रहेका भैँसीको संख्या अहिले घटेर 19,000 पुगेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। त्यसमा पनि गड्डी जातका भैँसीको संख्या मात्र 2,000 को हारिमा सीमित भएको कार्यालयले जनाएको छ।
रूढिवादी परम्पराले दुग्धजन्य पदार्थ बिक्री वितरण गर्ने नगर्ने चलन रहेको बझाङमा पछिल्लो समय दुग्ध दहीको व्यापार किसानका लागि आम्दानीको राम्रो माध्यम बन्दै गएको छ। दुग्धजन्य पदार्थलाई भगवानको प्रसाद मान्ने बझाङको समाजमा केही वर्ष अघिसम्म दुध, दही, घिउ, मोही बजारमा बिक्री गर्नु त परै जाओस्, घरमा आएका अपरिचित पाहुनालाई दिनुपर्दा समेत जात र गोत्र सोधेर मात्र दिने चलन रहेको थियो। पछिल्लो समय त्यो चलन हट्दै गएपछि त्यहाँका कृषकले दुग्धजन्य पदार्थको बिक्रीबाट मनज्ञ आम्दानी गर्न थालेका छन्। विशेष गरी दलित समुदाय र अपरिचितलाई गोरस, दुग्धजन्य पदार्थ दिँदा र बजारमा बिक्री गर्दा गाई भैँसीले दुध नदिने, दुध कम दिने, गाई भैँसी बिग्रन्छन् भन्ने सामाजिक मान्यता थियो। हाल उक्त मान्यतामा व्यापक परिवर्तन हुँदै गएको हो। कुनै बेला दुधको चिया नपाइने सदरमुकाम चैनपुर लगायत जिल्लामा अन्य बजारहरूमा अहिले स्थानीय दुधको चिया मात्र होइन खानाका लागि दही, मही समेत सजिलै उपलब्ध हुन थालेको स्थानीय व्यवसायी धर्मदीप पन्तले बताउनु भएको छ। पशुपालनमा जिन्दगी बिताएर पनि आय आर्जनको माध्यम बनाउन नसकेका किसानहरू अहिले दुध दही बिक्री गर्ने खाद्य व्यापारी बन्न थालेको पन्तले बताएका छन्। पछिल्लो केही वर्ष यता कतिपयले गोरस बिक्री गरेर राम्रो ठाउँमा घर घडेरी जोड्नुका साथै छोराछोरीलाई उच्च शिक्षा प्रदान गर्नमा सफल भएका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका 16 आजदेखि थारू होमस्टे गाउँ भादा महोत्सव 2074 सुरु भएको छ। महोत्सव थारू होमस्टे गाउँ भन्दा भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा भइरहेको हो। संरक्षण सम्वर्धनको लागि सक्कु जान करी काम, संस्कृति, वेशभूषा राखी हमार पहिचान भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन धनगढी उपमहानगरपालिकाका प्रमुख निर्प वर्ल्डले गर्नुभएको छ। कार्यक्रम थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा नाटकका अध्यक्ष माया प्रकाश भट्ट, नेपाल बार एसोसिएसन अध्यक्ष प्रेमचन्द, वडा नम्बर 15 अध्यक्ष फुलराम चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। भादा होमस्टेले 2068 निरन्तर भादा महोत्सव सञ्चालन गर्दै आएको छ। विगतमा भादा महोत्सव जनवरी 1-5 गर्दै आएकोमा यसपालि विविध कारणले महोत्सवको 7 संस्करण जनवरी 3-7 सञ्चालन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो। महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, थारू समुदायको सखिया, झुम्रा, मगौटा, लट्ठी, बैठकी, मुङ्ग्रहवा, बाँकी, गुरुवा र आधुनिक नृत्य तथा सजना, मैना, धमरा, बर्किमार, लग्नी, कठमैया, बिरहनी गीतको प्रस्तुति र राणा थारू तथा कठुया थारूको मौलिक नृत्य समेत प्रस्तुत हुने जनाइएको छ।
पर्यटकीय दृष्टिकोणले प्रदेश नम्बर 7 प्रचुर सम्भावना बोकेको आलिताल संरक्षण र सम्वर्धन गर्न नसक्दा उझेलमा परेको छ। डोणेलधुराको भित्री मधेस आलिताल गाउँपालिका वडा नम्बर 3 रहेको आलिताल सम्बन्धित निकायले तालको संरक्षण र सम्वर्धन गर्नमा ध्यान नदिँदा ओझेलमा परेको छ। आलिताल समुद्री सतहबाट 800 मिटर उचाइमा महाभारत पहाडी श्रृङ्खलाको फेदमा रहेको छ। ताललाई व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सक्ने सम्भावना भए पनि कुनै निकायले पहल नगरेको स्थानीयहरूको गुनासो रहेको छ। आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङका अनुसार 1175 फिट लम्बाई तथा करिब 400 मिटर चौडाइ रहेको ताल महाभारतको चुरेबाट विभिन्न फोहोर पदार्थ जम्मा हुँदै गएपछि अहिले सागुरिँदै गएको छ। तालको वरिपरि बिरुवा उम्रिनुका साथै फोहोर वस्तु थुपारिँदै गएको छ। धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मान्ने तालसम्म पुग्ने सडक समेत अधुरै अवस्थामा रहेको छ। यसको प्रचार प्रसार भएमा आन्तरिक र बाह्य पर्यटनको घुइँचो लाग्न सक्ने स्थानीय रामदत्त जोशीले बताउनुभयो। आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङका अनुसार राष्ट्रपति सूर्य संरक्षण कार्यक्रमसँग समन्वयन गरी तालको चारैतिर फुटपाथ बनाउने योजना बनाइएको छ। वरिपरि विभिन्न देवताको मन्दिर निर्माण गरी पिकनिक स्पोट निर्माण गर्ने तयारी रहेको अध्यक्ष गुरुङले बताउनु भयो।
बैतडीमा भालुको आक्रमणबाट 1 महिला गम्भीर घाइते हुनुभएको छ। जिल्लाको दशचन्द्र नगरपालिका 4 र 9 सिमानामा पर्ने कोटकला जङ्गलमा भालुले आक्रमण गर्दा बाख्रा चराउनका लागि जङ्गल जानुभएकी दशचन्द्र नगरपालिका चारकी 45 वर्षीय झोपा पाण्डे घाइते हुनुभएको घाइते पाण्डेको जिल्ला अस्पतालमा उपचार हुँदैछ।
प्रतिनिधि सभाका सभामुखको निर्वाचन फागुन 26 गते हुने भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकले फागुन 26 गतेका लागि सभामुखको निर्वाचन तोकेको हो। निर्वाचन सम्बन्धी कार्यतालिका भने संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले प्रकाशन गर्ने गरी ज्येष्ठ सदस्य महन्त ठाकुरले रुलिङ गर्नुभएको हो। आजकै बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ। समितिमा तेह्र सदस्यीय हुनेछ। समितिका कृष्ण भक्त पोखरेल, जुली कुमारी महतो, दिलेन्द्र प्रसाद बडु, देव प्रसाद गुरुङ, प्रेम सुवाल, ब्रिजेश कुमार गुप्ता, मीनबहादुर विक, डाक्टर मिनेन्द्र रिजाल, रविन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डाक्टर बिन्दा पाण्डे र विमल प्रसाद श्रीवास्तव सदस्य रहनेछन्। समितिलाई एक महिनाको कार्यविधि दिइएको छ। समितिले प्रतिनिधि सभा मातहत रहने समितिको नाम र संख्या तय गर्ने र प्रतिनिधि सभाको बैठक सञ्चालनको सम्पूर्ण कार्यविधि तय गर्नेछ। समितिले आवश्यकताका आधारमा विज्ञ तथा सहयोगी समेत लिन पाउने व्यवस्था गरे।
मृगौला प्रत्यारोपण सुरु भएको करिब एक दशकको अवधिमा नेपालमा झन्डै 1025 जनाको निशुल्क मृगौला प्रत्यारोपण भइसकेको एक तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा करिब 486 शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा 410 तथा वीर अस्पतालमा 135 जनाको मृगौलाको सफल प्रत्यारोपण गरिसकेको सम्बन्धित अस्पतालले जनाएका छन्। नेपालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सन् 2008 अगस्त 8 नेपालमा सबैभन्दा पहिले मृगौला प्रत्यारोपण सुरु गरेको थियो। त्यसपछि सन् 2008 डिसेम्बर 12 मृगौलाको प्रत्यारोपण सुरु गरेको वीरले 10 वर्षको अवधिमा करिब 135 जनाको मात्रै मृगौलाको सफल प्रत्यारोपण गरिसकेको जनाएको छ। वीर अस्पतालमा जस्तै भक्तपुर स्थित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले पनि हालसम्म झन्डै 410 जनाको मृगौला निशुल्क प्रत्यारोपण गरिसकेको छ। स्थापना भएको करिब 5 वर्षको अवधिमा वर्षेनी 120 भन्दा बढीको मृगौलाको सफल प्रत्यारोपण गरेर केन्द्रले विश्वकै ठूलो अस्पतालमा आफ्नो नाम दर्ता गराइसकेको छ।
अब खेल खबर। अछामको सापेबगर नगरपालिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। सापेबगर नगरपालिकाको आयोजनामा प्रथम मेयर कप 1,00,000 धनराशिको क्रिकेट प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद 1,00,000 सहित कप, मेडल, प्रमाणपत्र हात पार्नेछ भने उपविजेता हुने टिमले नगद 25,000 हात पार्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एकजना खेलाडीलाई म्यान अफ द सिरिज बापत 5,000 पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। आयोजना सापेबगर नगरपालिकाले गरे पनि प्रतियोगिताको सबै व्यवस्थापन सह आयोजनाको जिम्मा अछाम क्रिकेट सङ्घले गर्ने भएको छ। फागुन 26 गतेबाट सापेबगर नगरपालिका वडा नम्बर 7 रिडीकोटमा रहेको बडासैन खेल मैदानमा प्रतियोगिता हुन लागेको हो। सापेबगर नगरपालिकाका मेयर र स्थानीय युवाका बीचमा भएको छलफलले अछामी युवालाई खेल क्षेत्रमा उत्सुकता जगाउनका लागि ठूलो धनराशिको प्रतियोगिता गर्न लागिरहेको सापेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभएको छ।
समाचार बुलेटिन सक्नु अघि यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रदेश 7 का मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा आज संसदबाट विश्वासको मत प्राप्त, कञ्चनपुरका दुईवटा सहर नमुना सहर बन्ने।
प्रदेश नम्बर 7 को सरकारले प्रदेश तहका कार्यक्रम सञ्चालनका लागि अल्पकालीन बजेट ल्याउने तयारी सुरु। राष्ट्रिय जनता पार्टीले कैलाली क्षेत्र नम्बर 1 निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गरी संसदमा आउने वातावरण बनाउन माग।
प्रतिनिधि सभा सभामुखको निर्वाचन फागुन 26 गते हुने, 1 दशकको अवधिमा नेपालमा 1,000 बढीको निशुल्क मृगौला प्रत्यारोपण
र अछाममा अहिलेसम्मको सबैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने।
हुन्छ त, अहिलेलाई शुक्लाखण्ड समाचार सकियो। तपाईँका गाउँठाउँमा पनि कुनै घटना, समस्या अथवा समाचार भए हामीलाई 0995 5574 सम्पर्क गरेर टिपाउन सक्नुहुन्छ। हामी तपाईँका समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहनजीलाई धन्यवाद।
शुक्ला फाटा राष्ट्रीय निकुञ्ज कार्य